यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। सरकारद्वारा संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता। नेपालको निशान छापभित्र वास्तविक सीमा अनुरूपको नक्सा मिलाउन संविधान संशोधन विधेयक ल्याइएको सरकारद्वारा स्पष्ट। कोरोना भाइरस संक्रमित थप 21 जना आज उपचारपछि निको भई घर फर्किए। नेपालमा उपचारपछि निको भई घर फर्किनेको संख्या 70 पुग्यो। आज थप 59 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा कुल संक्रमितको संख्या 516 पुग्यो। र 900 यात्रु सवार पाकिस्तान एयरलाइन्सको यात्रुवाहक विमान कराची विमानस्थल नजिक आवासीय क्षेत्रमा दुर्घटना। अब समाचार विस्तारमा। सरकारले संविधान संशोधन विधेयक आज संघीय संसद सचिवालयमा दर्ता गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बा हाम्फेले संविधानको अनुसूची 3 निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरूप मिलाउन संविधान संशोधन विधेयक संसदमा दर्ता गराउनु भएको हो। नेपाल सरकारले हालै जारी गरेको नेपालको वास्तविक सीमा अनुरूपको नक्सालाई नेपालको वास्तविक सीमा अनुरूप मिलाउन आवश्यक भएको नेपालको संविधानको अनुसूची 3 संशोधन गर्ने प्रयोजनका लागि संशोधन विधेयक दर्ता गरिएको कानून मन्त्री तुम्बा हाम्फेले दर्ता गर्नुभएको विधेयकमा भनिएको छ। यसअघि मन्त्री परिषदको आज बसेको बैठकले संविधान संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको थियो। मन्त्री परिषद बैठकले संविधानको अनुसूची 3 रहेको निशान छापमा नेपालको नक्सा नेपालको वास्तविक सीमा अनुरूप मिलाउने प्रयोजनका लागि संविधान संशोधन गर्ने विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतेवडाले जानकारी दिनुभयो।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रस्तावमा नेपालको संविधानलाई संशोधन गर्न भनेको विधेयक संघीय संसदमा पेश गर्ने छ। त्यसभित्र चाहिँ खास गरी नेपालको संविधानको धारा 9 उपधारा 2 सम्बन्धित अनुसूची 3 सट्टा यसै साथ संलग्न भए बमोजिमको अनुसूची 3 राखिएको छ। त्यो अनुसूची 3 नेपालको निशान छाप छ र त्यो निशान छाप परिवर्तन गर्नुको कारण नेपालको संविधानको अनुसूची 3 रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरूप मिलाउन आवश्यक भएकोले यो संविधान संशोधन गर्नु परेको र मूलत यो अनुसूची 3 र निशान छापलाई संशोधन गर्न मात्रै प्रयोजनको लागि संविधान संशोधनको प्रस्ताव संघीय संसदमा पेश गर्ने निर्णय मन्त्री परिषदले गरेको हो।
मन्त्री परिषदका निर्णयहरू सार्वजनिक गर्न आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचार कर्मीहरूले सोधेको प्रश्नको जवाफमा मन्त्री डाक्टर खतेवडाले सरकारले अन्तर्राष्ट्रिय सीमा समेतको नेपालको वास्तविक नक्सा जारी गरेको र त्योसँग सम्बन्धित विवादका विषयलाई द्विपक्षीय कूटनीतिक वार्ताका माध्यमबाट समाधान खोज्ने बताउनुभयो।
अहिले हामीले नेपालको वास्तविक अन्तर्राष्ट्रिय सीमा समेतको नक्सा जारी गरेका छौं। यो नक्सा जारी गरिसकेपछि त्योसँग सम्बन्धित विवादका विषयहरू अथवा अरू कसै छिमेकी मुलुकहरूसँग विवाद हुने विषय हामी द्विपक्षीय वार्ताको माध्यमबाट कूटनैतिक प्रयासबाट त्यसको समाधान गर्ने हो। त्यसलाई अहिले अन्तर्राष्ट्रियकरण गर्ने अवस्था हामीले सोचेका छैनौँ र सरकारलाई आशा छ हामीले वार्ताकै माध्यमबाट हामीसँग भएका प्रमाणहरू हामीसँग भएका सबूतहरूका आधारबाट हामीले मित्र राष्ट्रसँग संवाद गरेरै हाम्रा चाहिँ ती भूमि जुन हाम्रो हो त्यो भूमिलाई उहाँहरूले स्वीकार गर्ने स्थितिमा पुर्याउन हाम्रो प्रयास रहन्छ।
सरकारका प्रवक्ता एवं संचार मन्त्री डाक्टर खतेवडाले मन्त्री परिषद बैठकले केही अध्यादेश खारिज गरी नेपाल ऐनको साबिकको व्यवस्था जगाउने अध्यादेश 2077 प्रतिस्थापन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको जानकारी दिनुभयो। मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको समेत संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर खतेवडाले जानकारी दिनुभयो। नेपाल सरकारले बिहिबार सार्वजनिक गरेको नेपालको अध्यावधिक राजनीतिक र प्रशासनिक नक्सा राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पिउन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतलाई हस्तान्तरण गरिएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अरियालले आज मन्त्रालयको तर्फबाट राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति देउवालाई नक्सा हस्तान्तरण गर्नुभएको हो। त्यसै गरी मन्त्री अरियालले प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हालाई हस्तान्तरण गर्नुभयो। गएको जेठ 5 गते बसेको मन्त्री परिषदको बैठकले लिम्पियाधुरा, लिपु लेक र कालापानी क्षेत्र समेटिएको नेपालको अध्यावधिक राजनीतिक र प्रशासनिक नक्सा स्वीकृत गरेको थियो। मन्त्री परिषदले नक्सा स्वीकृत गरेपछि बिहिबार भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले औपचारिक रूपमा नक्सा सार्वजनिक गरेको हो। कोरोना भाइरस संक्रमण भएका थप 21 जना आज उपचारपछि निको भई घर फर्किएका छन्। आज थप 21 जना सहित नेपालमा हालसम्म कोरोना संक्रमित 70 जना उपचारपछि निको भई घर फर्किएका छन् भने कोरोना संक्रमणका कारण 3 जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले आज साँझै थप 9 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 516 पुगेको छ। सहप्रवक्ता डाक्टर अधिकारीले आज साँझ मकवानपुरमा 1 जना, भक्तपुरमा 1 जना, सप्तरीमा 1 जना र 12मा 6 जना गरी 9 जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो पटक बाँकेका 14 जना, कैलालीका 3 जना, डडेलधुरा, बैतडी र मोरङका 1-1 जनामा गरी 20 जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यस अगाडि आज बिहान मात्रै विभिन्न जिल्लाका 30 जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो। हालसम्म नेपालमा कुल 42,526 जनाको पीसीआर तथा 82,116 जनाको आरडीटी विधिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो। यसै गरी देशका विभिन्न स्थानमा 27,829 जना क्वारेन्टाइनमा रहेका छन् भने 434 जना विभिन्न अस्पतालमा रहेको आइसोलेसन वार्डमा रहेका छन्। बाँकेमा 21 जना कोरोना संक्रमित एकैसाथ डिस्चार्ज भएका छन्। खजुराको सुशील कोइराला पर्खर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा उपचारार्थ 12 जना पुरूष र 9 जना महिला निको भएर घर फर्किएका हुन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको एक रिपोर्ट।
कोरोना संक्रमित भएको 20-21 दिनपछि आइसोलेसन अस्पतालबाट निको भएर घर फर्किँदै गर्दा नेपालगंजको एउटै टोलका 20 जना सहित 21 जना निकै खुशी देखिन्थे। कोरोनालाई जितेर घर जाँदै गर्दा उनीहरू प्रफुल्ल मुद्रामा थिए। उपचारमा खटिएका स्वास्थ्य कर्मी, जनप्रतिनिधि लगायतले उनीहरूलाई फूलमाला र खादा लगाएर विदाई गरेका थिए। वैशाख 19 गते पहिलो पटक नेपालगंज सातका 60 वर्षीय पुरूष संक्रमित भेटिएपछि उनको सम्पर्कका एकै टोलका अरू 24 जनामा कोरोना देखिएको थियो। उनीहरू सबैलाई खजुरा आइसोलेसन अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल बसाईका क्रममा कुनै असुविधा महसुस गर्नु नपरेको उनीहरूको अनुभव छ। अरू 14 दिन होम क्वारेन्टाइनमा बस्ने शर्तसहित पठाइएका उनीहरू घरमा अब सुरक्षित साथ बसेर आफू पनि बाँच्ने र अरूलाई पनि बचाउने प्रण गरिरहेका थिए।
हामी यहाँबाट गयो भने आफ्नो घरमा चाहिँ 13-14 दिन राम्रोसँग बस्ने, भिड भाड नलगाउने, है आफू राम्रोसँग बस्ने, अरूले पनि बचाउने हाम्रो त्यही प्रयास छ सर। हामी आफ्नो घरमा बस्छौँ, अरू दाई भाइसँग हामी भेट्न पनि भेट्दैनौँ, आफू बाँचे पनि अरूले पनि बाँच्छन्।
उनीहरूको उपचार र रेखदेखको संयोजन गरिरहेका स्वास्थ्य कर्मीहरू पनि निको बनाएर घर पठाउन पाउँदा खुसी छन्। भेरी अस्पताल नेपालगंजका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर प्रकाश बहादुर थापा,
राम्रो वातावरणमा उपचार गरेर 21 जनालाई आज 14-15 दिनको अवधिमा उहाँलाई डिस्चार्ज गर्न सफल भयो।
अर्का चिकित्सक डाक्टर राजन पाण्डेले अन्य उपचाररत संक्रमितको अवस्था पनि सामान्य रहेको जानकारी दिँदै लगातार 2 वटा रिपोर्ट नेगेटिभ आए संक्रमितलाई डिस्चार्ज गरिने बताउनुभयो।
उहाँहरूको पनि अवस्था चाहिँ अलि राम्रो छ। जाँच गरेपछि 2 हप्तापछि जाँच गर्छौँ उहाँलाई, पछि 24 घण्टामा जाँच गरेर 2 नेगेटिभ आएपछि उहाँलाई पनि हामी डिस्चार्ज गर्छौँ।
संक्रमितको संख्या 100 नागिसकेको बाँकेमा कोरोनाका कारण 1 जनाले ज्यान गुमाइसकेका छन् भने अन्य संक्रमितको दाङ, खजुरा, नेपालगंज र कोहलपुरमा उपचार भइरहेको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
सर्लाहीमा आज 15 जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। सर्लाहीको गोडैता नगरपालिका र रामनगर गाउँपालिकामा क्वारेन्टाइनमा बसेका मध्ये एकै दिन 15 जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्लाधिकारी मोहन बहादुर जीसीले जानकारी दिनुभयो। गोडैता नगरपालिकामा सबैभन्दा बढ़ी 14 जना संक्रमित देखिएको छ भने रामनगर गाउँपालिका एकजना गरी 15 जनामा कोरोना संक्रमण देखिएको प्रमुख जिल्लाधिकारी जीसीले बताउनुभयो। संक्रमित व्यक्तिहरूको केही दिन पहिला स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डुमा पठाएकोमा आज एकैसाथ 15 जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्लाधिकारी जीसीले जानकारी दिनुभयो। गुल्मीका कोरोना संक्रमित शिक्षकको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ। उपचारका क्रममा रूपन्देहीको क्रिम्सन अस्पतालमा मृत्यु भएका मदाने गाउँपालिका छ फुरकोट दहका शिक्षकको शव व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अस्पताल प्रशासन नेपाली सेना प्रहरी र स्थानीय जनप्रतिनिधिबीच छलफलपछि आज अपरान्ह शव व्यवस्थापन गरिएको प्रमुख जिल्लाधिकारी महादेव पन्तले जानकारी दिनुभयो। कोरोना संक्रमणका कारण ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकका गाउँका 25 जनाको पीसीआर रिपोर्ट निगेटिभ आएको छ। मृतकका परिवार बैंकका कर्मचारी स्थानीय क्लिनिक संचालक लगायत 30 जनाको स्वाब संकलन गरी पीसीआरका लागि पठाइएको थियो। त्यसमध्ये 5 जनाको रिपोर्ट आउन बाँकी रहेको र 25 जनालाई कोरोना संक्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो। कोरोना भाइरसबाट मृत्यु भएकी सुतकेरीको नवजात शिशुको दोस्रो पटकको पीसीआर रिपोर्ट पनि निगेटिभ आएपछि शिशु सहित सुतकेरी महिलाका आफन्तलाई आज डिस्चार्ज गरिएको छ। सिन्धुपाल्चोकको 12 बिसे नगरपालिका 9 रामचेकी 29 वर्षीय सुतकेरीको कोरोना भाइरसका कारण यही जेठ 1 गते राति मृत्यु भएको थियो। 191 पत्रकारको कोविड 19 को रिपोर्ट निगेटिव आएको छ। काठमाण्डुको टेको स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिपोर्ट निगेटिव आएको इपिडिमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले जानकारी दिनुभयो। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट आएको टोलीले गत मंगलबार राष्ट्रिय संचार माध्यम अनलाइन मीडियामा कार्यरत 191 पत्रकारको कोविड 19 परीक्षण गर्न स्वाब संकलन गरेको थियो। कपिलवस्तुमा पहिलो पटक 2 पत्रकारलाई कोरोना संक्रमण देखिएको छ। कपिलवस्तुमा आज थप 9 जनामा कोरोना संक्रमण पुष्टि भएका मध्ये 2 जना पत्रकारमा कोरोना संक्रमण देखिएको हो। यो सँगै कपिलवस्तुमा संक्रमितको संख्या 69 पुगेको छ। पहिलो पटक आज बिहान थप भएका कोरोना संक्रमितहरू मध्ये बाणगंगा नगरपालिका 5 जना मायादेवी गाउँपालिकाका 3 जना र कपिलवस्तु नगरपालिकाका 1 जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। नेपाली सेनाले निर्माणको जिम्मेवारी पाएका राष्ट्रिय गौरवका आयोजनाहरूमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको अवधिमा समेत सुरक्षाको आवश्यक प्रबन्ध मिलाई काम भइरहेको छ। चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी जिम्मेवारी पाएका कर्णाली गण्डकी करिडोर र कर्णाली करिडोरको निर्माण कार्य समेत लकडाउनका कारण केही समय अवरूद्ध भए पनि आगामी दशैंसम्ममा सम्पन्न गर्ने गरी भइरहेको नेपाली सेनाले जनाएको संवाददाता केशव ढुंगानाको रिपोर्ट।
नेपाली सेनाले निर्माणको जिम्मेवारी पाएका राष्ट्रिय गौरवका आयोजनाहरू लकडाउनका कारण केही समय स्थगित भए पनि हाल पुनः सुचारू भएका छन्। लकडाउनको अवधि लम्बिँदै जाँदा पनि आयोजनाहरूलाई थप प्रभावित हुन नदिन सुरक्षाका आवश्यक प्रबन्धहरू मिलाई पुनः काम शुरू गरिएको नेपाली सेनाले जनाएको छ। लकडाउनको अवधिमा झण्डै 1.5 महिना आयोजना निर्माणको काम स्थगित भए पनि हाल 1-2 स्थानमा बाहेक सबै आयोजनाको काम शुरू भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो।
कारणले गर्दाखेरि विभिन्न प्रोजेक्टहरूमा चैत महिना र वैशाखको आधारसम्म चाहिँ केही कामहरू रोकिएको अवस्था थियो, तर अहिले चाहिँ सबै एरियाहरूमा चाहिँ कामहरू भइरहेको छ।
नेपाली सेनाले कालीगण्डकी करिडोर अन्तर्गतको बेनी जोमसोम सड़क खण्ड, कर्णाली करिडोर अन्तर्गतको खुलालु लैफु सिमिकोट खण्ड, काठमाडौँ तराई मधेस दूर्त मार्ग र महाकाली करिडोरलाई विभिन्न भागमा विभाजन गरी निर्माण कार्य अगाडि बढ़ाएको छ। निर्माणाधीन आयोजनाहरू मध्ये काठमाडौँ तराई मधेस दूर्त मार्गका लागि हालै मात्र क्षेत्र अन्तर्राष्ट्रिय परामर्शदाता छनौट गरी आयोजना क्षेत्रका रूख कटान गर्ने बाँकी खण्डको ट्र्याक खोल्ने काम भइरहेको छ। हालै मात्र निर्माणको जिम्मेवारी पाएको महाकाली करिडोरमा समेत विभिन्न खण्डमा ट्र्याक खोल्ने र घोडेटो बाटो निर्माण गर्ने काम शुरू भएको नेपाली सेनाले जनाएको छ। यसै गरी चालू आर्थिक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको काली गण्डकी करिडोर र कर्णाली करिडोरको काम आगामी दशैंसम्ममा सम्पन्न गर्ने गरी अगाडि बढेको छ। पुनः नेपाली सेनाका प्रवक्ता सहायक रथी पाण्डे।
काली गण्डकी करिडोर चाहिँ हाम्रो योजना मुताबिक यो आर्थिक वर्षमा सिद्धाउने भन्ने प्लान थियो। कोरोनाको कारणले गर्दाखेरि करिब 2 महिना रोकेको कारणले गर्दाखेरि यसलाई चाहिँ हामीले यो दशैंभन्दा अगाडि कम्प्लिट गरेर ह्यान्डओभर गर्छौँ। यो टोटल बाटोको चाहिँ बनाउनु पर्ने चाहिँ 75.5 किलोमिटर हो, त्यसमा चाहिँ 63.5 किलोमिटर चाहिँ कम्प्लिट भइसकेको छ। कर्णाली करिडोर टोटल यसको 123 किलोमिटर बाटो हो। यो आर्थिक वर्ष चाहिँ 16 किलोमिटर ट्र्याक खोल्ने, 6 किलोमिटर गल्फ गार्ड खोलामा 36 मिटर लामो बेली ब्रिज जडान गरिएको थियो, त्यसमा चाहिँ 115.9 किलोमिटर चाहिँ हामीले बाटो सम्पन्न गरिसकेको छ। यो पनि हामीले दशैं पश्चात नेपाल सरकारलाई ह्यान्डओभर गर्ने योजना छ।
निर्माण कार्यमा खटिएकाहरूलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था समेत मिलाइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी पाण्डेले जानकारी दिनुभयो।
एक्सप्लोजिभ नभएर कामहरू अड्किरहेको थियो, त्यो हाम्रो नेपाली सेनाको जुन प्रडक्सन युनिटले फुल फ्लेजमा काम गरिसकेपछि अहिले हामीलाई फर्स्ट ट्र्याकमा पनि आवश्यकता अनुसारको एक्सप्लोजिभहरू पठाइएको अवस्था छ। अहिले कामहरू चाहिँ सामान्य नभएर अड्किएको अवस्था चाहिँ छैन। काम गर्दाखेरि पनि सानो ग्रुपमा काम गराउने, काम गरेर फर्किँदाखेरि चाहिँ छुट्टै अलगै राख्ने, निर्माण कार्यमा खटिएका कामदारहरूलाई पनि सोही अनुसारको चाहिँ व्यवस्था गरेर त्यो रोग नसरोस् भन्नुको लागि आवश्यक सुरक्षात्मक उपायहरू चाहिँ अप्नाइएको छ।
सड़क पुल लगायत भौतिक पूर्वाधार निर्माणका आयोजनाहरू अगाडि बढाउँदा सम्बन्धित क्षेत्रका नागरिकको दैनिक जीवनमा त प्रत्यक्ष रूपमा प्रभाव पर्छ नै। यसले राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन समेत महत्वपूर्ण भूमिका खेलेको हुन्छ। तसर्थ कामदारको स्वास्थ्य सुरक्षाका आवश्यक प्रबन्ध मिलाएर निर्माण सामग्री तथा कामदार उपलब्ध गराउन सके निर्धारित समयभित्रै विकास निर्माणका आयोजनाहरू सम्पन्न हुनुका साथै लकडाउनका कारण राष्ट्रिय अर्थतन्त्रमा परेको प्रभाव समेत कम गर्न सकिनेछ।
नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद राजीव विक्रम शाहले कोरोना भाइरस रोकथाममा सहयोग पुर्याउने उद्देश्यले कर्णाली प्रदेश अस्पताल सहित प्रदेशका जिल्ला अस्पताललाई 1 करोड़ रूपैयाँको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ। पूर्व सभासद शाहले कुमारी ट्रस्ट मार्फत प्रदेश अस्पतालका मेडिकल सुप्रिन्टेण्डेन्ट डाक्टर डम्बर खड्कालाई भेन्टिलेटर, आईसीयू लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो। पूर्व सभासद शाहले 9 जिल्ला अस्पताललाई 30 लाख रूपैयाँको स्वास्थ्य सामग्री पनि हस्तान्तरण गर्नुभयो। स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले COVID-19 महामारीका बेला पूर्व सभासद शाहले गरेको सहयोग महत्वपूर्ण हुने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो हुने वाला बुढी त 32 मा।
अब त रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। प्रतिनिधि सभा महिला तथा सामाजिक समितिले आगामी आर्थिक वर्ष 2077-78 लागि बजेट नीतिगत एवं व्यवहारिक रूपमै लैंगिक पक्षलाई अधिक महत्व दिन सरकारको ध्यान आकर्षण गराएको छ। समितिको आज बसेको बैठकमा विश्वव्यापी महामारीको समयमा सामाजिक न्यायका लागि समेत लैंगिक उत्तरदायित्व बजेटको अत्याधिक महत्व रहने बताउनु हुँदै सदस्यहरूले त्यसका लागि आवश्यक समन्वय गर्न महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देश सुझाव दिनुभयो। बैठकले COVID-19 महामारीको अहिलेको अवस्थामा सामाजिक सुरक्षा भत्ता हाललाई यथावत राख्न सरकारलाई निर्देशन दिएको छ। सर्वोच्च अदालतले भेटनेरी सेवालाई अति आवश्यक सेवाको सूचीमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको संयुक्त इजलासले बिहिबार जारी गरेको आदेश आज सार्वजनिक गर्दै सरकारले बन्दाबन्दी समयमा सरकारले भेटनेरी सेवालाई अति आवश्यक सेवामा राख्न अन्तरिम आदेश जारी गरेको हो। आदेशमा हालसम्म आवश्यक सेवाको सूचीमा भेटनरी सेवालाई समावेश गरेको नदेखिएकोले बन्दाबन्दीको समयमा पनि पशु स्वास्थ्य प्रयोगशालाको सञ्चालनका लागि भेटनरी सेवालाई आवश्यक सेवाको सूचीमा राख्न आवश्यक व्यवस्था मिलाउन भनिएको छ। छिमेकी मुलुक भारतमा कोरोना संक्रमित बढ़दै गएपछि नेपाल सरकारले नेपाल भारत सीमा नाकामा सुरक्षा व्यवस्थामा थप कड़ाई गरेको छ। नेपाल भारत सीमा सील गरिएपछि पनि भारतबाट अवैध रूपमा नेपाल प्रवेश नरोकिएपछि सीमा क्षेत्रमा बीओपी ड्यूटी पोस्ट र बेस क्याम्प स्थापना गरेर सशस्त्र प्रहरी खटिरहेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्व राजमन्त्री दुर्योधन सिंह थारू चौधरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। सभापति देउवाले आज एक शोक विज्ञप्ति मार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा सम्वेदना प्रकट गर्नुभएको छ। सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र अपूर्णीय क्षति पुगेको उल्लेख गर्नुभएको छ। स्वर्गीय चौधरी 2048, 2051 र 2056 सालको आम निर्वाचनमा रूपनदेही क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। विक्रम सम्म 2056 संसदीय निर्वाचनपछि चौधरी स्थानीय विकास राजमन्त्री हुनुहुन्थ्यो। तराई मधेस क्षेत्रका महिलाहरूले मनाउने वट सावित्री पर्व आज मनाएका छन्। आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै तराई क्षेत्रका महिलाले यो पर्व मनाउने गर्छन्। वरको वृक्षमा धागो बाँधेर विधिपूर्वक पूजापाठ गर्दै यो पर्व मनाइन्छ। यो पर्वका अवसरमा अघिल्ला वर्षहरूमा सार्वजनिक ठाउँमा भएका वरको वृक्षमा महिलाको भीड़ लाग्ने गरिए पनि यसपटक बन्दाबन्दीका कारण घरमै यो पर्व मनाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको कराँचीमा आज पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। 91 यात्रु र 8 चालक दलका सदस्य सहित 79 यात्रु लिएर लाहोरबाट कराँची जाँदै गरेको विमान जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिक आवासीय क्षेत्रमा भएको दुर्घटनामा परि 9 जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। आवासीय क्षेत्रमा धेरै घरहरू भत्किए पनि क्षतिको विवरण भने आउन बाँकी रहेको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको तत्काल छानबिन गर्ने बताउनु भएको छ। कोविड 19 का कारण जारी लकडाउनले झण्डै 2 महिनादेखि बन्द रहेको आन्तरिक हवाई सेवा पाकिस्तानमा हिजोदेखि सञ्चालनमा आएको थियो। विश्वभरि कोरोना भाइरसबाट संक्रमितको संख्या 52,32,000 नाघेको छ भने हालसम्म 3,35,000 भन्दा बढ़ीको मृत्यु भएको छ। अहिलेसम्म 21,12,000 भन्दा बढ़ी उपचारपछि निको भएका छन्। अमेरिकामा कुल संक्रमित 16,23,352 पुग्दा 96,432 जनाको मृत्यु भएको छ। यसै गरी बेलायतमा कुल संक्रमित 2,54,195 छ भने 36,993 जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट युरोपली राष्ट्रहरू इटाली स्पेन जर्मनी लगायत सबै प्रभावित भएका छन्। यसै गरी छिमेकी मुलुक भारतमा 1,20,532 जना संक्रमित हुँदा 3,605 जनाको मृत्यु भएको छ। अब मौसम। देशको पूर्वी भूभागमा सामान्य बदली, मध्य तथा पश्चिमी पहाड़ी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने र मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। सरकारद्वारा संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता। नेपालको निशान छापभित्र वास्तविक सीमा अनुरूपको नक्सा मिलाउन संविधान संशोधन विधेयक ल्याइएको सरकारद्वारा स्पष्ट। कोरोना भाइरस संक्रमित थप 21 जना आज उपचारपछि निको भई घर फर्किए। नेपालमा उपचारपछि निको भई घर फर्किनेको संख्या 70 पुग्यो। आज थप 59 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा कुल संक्रमितको संख्या 516 पुग्यो र 79 यात्रु सवार पाकिस्तान एयरलाइन्सको यात्रुवाहक विमान कराँची विमानस्थल नजिक आवासीय क्षेत्रमा दुर्घटना। यसका साथै राति 9 बजेको समाचार पूरा भयो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।